नमस्कार। रेडियो कार्यक्रम प्रकृतिमा स्वागत छ। म हो दीप्ति विश्वकर्मा र मलाई प्राविधिक कक्षबाट सहयोग मिलेको छ मित्र प्रवीण सुवेदीको। आज रेडियो कार्यक्रम प्रकृतिको पाँचौं श्रृंखला हो। रेडियो कार्यक्रम प्रकृति राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको सहयोगमा चितवनको माडी स्थित स्वदेश एफएम 93.2 मेगाहर्जले उत्पादन गरेको हो। श्रोता साथी, रेडियो कार्यक्रम प्रकृतिमा अब प्रस्तुत छ रेडियो नाटक। रेडियो नाटक खण्डमा हजुरबुबा र हजुरआमाको अन्तर सम्वाद धारावाहिक रूपमा प्रस्तुत हुन्छ। उहाँहरूले आज भने बिरालो प्रजातिको एक मुख्य आक्रामक जनावर चितुवा, यसको आक्रमणको कारण, तरिका र बस्ने उपाय बारे कुराकानी गर्दै हुनुहुन्छ। हजुरबुबाको भूमिकामा स्वदेशकर्मी दुर्गा बहादुर कुँवर र हजुरआमाको भूमिकामा स्वदेशकर्मी शर्मिला लामिछानेले अभिनय गर्नु भएको हो। तपाईँ पनि सुन्नुहोस् न।
पछ्यौरी ल्याउ बैना, आजै टुङ्गो लगाइदेऊ, मोया छ कि छैन?
मोया भरै त हो नि, अब तिम्रै अघि पछि छु नि, नत्र त अब चाहिँ विदेशतिर गइसक्थे होला नि।
मेरो अघि पछि लाएर होइन, उता पल्ला घरको त साइलाको घोर घोरीका कुखुरा चितुवा र खाएर सोतर पारिसक्यो।
ए हो र बुढी, अब मलाई त केही थाहै छैन त, कहिले रहेछ
साँझको रे चितुवा पनि यही हाम्रै घर दैलोमा आउनु थालो, कहिले हाम्रा पनि कुखुरा सोतर पार्ने हो कुन्नी?
त्यही भएर चाहिँ नि चितुवाको आक्रमणबाट बच्नको लागि चाहिँ केही त गर्न पर्यो नि। चितुवासँग जम्काभेट भएमा वा चितुवाले भाग्ने मौका नपाएको अवस्थामा पनि आक्रमण गर्छ, अनि आराम गरिरहेको बेला मानिस अचानक पुगेर हो हल्ला गरेमा वा जिस्काएको अवस्थामा पनि यसले आक्रमण गर्छ, अनि शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको बेलामा पनि अचानक मानिस पुगेमा पनि यसले आक्रमण गर्छ। सानो बच्चा साथमा भएको बेला पोथीहरू बढी आक्रामक हुन्छन् र आक्रमण गर्छ, अनि अचानक बाटो बिराई गाउँ सहर वा बस्तीमा पसेको बेलामा पनि यसले आक्रमण गर्छ के?
अन्य चितुवा बुढो या घाइते भए शिकार गर्न नसक्ने अवस्थामा पनि आक्रमण गर्ला कि क्यार्ला?
तिमीले ठिक भन्यौ, त्यस्तो अवस्थामा चितुवा गाउँ बस्तीमा आई मानिसलाई आक्रमण पनि गर्छ के?
अन्य चितुवाले आक्रमण चाहिँ कसरी गर्न रहेछ?
चितुवाले मान्छेलाई आक्रमण गर्ने तरिका बाघले आक्रमण गर्ने तरिकासँग मिल्दो जुल्दो छ। चितुवा रुख चढ्न सक्ने भएकाले रुखबाट पनि आक्रमण गर्न सक्छ, प्राय जसो साँझ परेपछि घर र पँधेरो नजिक झाडीमा लुकेर पनि बस्न सक्छ के?
झाडी साडी देख्ने हुँदो रहन, चार लुकेर पो बस्दो रहेछ है, अब हाम्रा अगाडिका झाडी पनि फान्न पर्यो।
तिमीले ठिक भन्यौ, अब हामीले गाउँ घरमा कुकुर बाख्रा बङ्गुर वा अन्य घर पालुवा जनावरहरू पालेका हुन्छौँ, अब त्यसलाई चाहिँ अब चाहिँ चितुवाले आक्रमण गर्न आउँछ, यस्तो अवस्थामा साना केटाकेटी वा ठुलै मान्छेलाई पनि त्यसले आक्रमण गर्छ के?
ए बा, साह्रै डर मर्दो हो त नि, अब बच्ने उपायको कुरो पनि त बुझ्नु पर्यो नि।
त्यही त नि, बच्न पर्यो, त्यसका लागि चाहिँ नि होइन जङ्गलमा हिँड्दा चितुवाको पाइला वा गन्ध याद गर्ने, ताजा पाइला देख्ने बित्तिकै वा चितुवाको गन्ध थाहा पाउने बित्तिकै सतर्क हुने र त्यस दिशामा नजाने, अनि सुन चितुवा वा बाघ देख्दा यिनीहरू कराएर संकेत गर्छन् त्यसलाई पनि याद गर्ने, जङ्गलको छेउछाउमा बस्ने मान्छेले राति आफ्नो घरको झ्याल ढोका चाहिँ मजाले बन्द गर्ने, साँझमा घर बाहिर नबस्ने, साथै राति घरबाट बाहिर निस्कनै परेमा अब सतर्क र होसियार हुनुपर्छ, अनि आफ्ना केटाकेटीलाई साँझ अबेरसम्म चाहिँ बाहिर खेल्न चाहिँ दिन हुन्न है,
अनि साँझ पक्क घर बाहिर उज्यालो पनि त राख्नु पर्ने होला नि त होइन?
त्यही त नि, उज्यालो राख्ने, त्यसै गरी अब चाहिँ घर वरपरको घाँस झाडी बुट्यान चाहिँ नराख्ने, यसलाई चाहिँ काटेर फालिदिने है।
त्यही त भने कि अघि, अनि यो चितुवाले आक्रमण गर्न आइहाले मात्र क्यार्नियो?
अब चितुवाले आक्रमण गर्नु अघि बाघले जसरी नै गर्जने, कान लपक्क सुताउने, जमिनमा दबेर बस्ने र पुच्छर जोड्ने, यताउति हल्लाउने गर्छ, मध्यम आकारको हुने हुँदा यसले हतपत वयस्क मान्छेले आक्रमण गर्दैन, चितुवाले आफू जति नै भारी शिकार बोकेर रुख सजिलै चढ्न सक्ने तथा रुखमा बाँदर समेत समात्न सक्ने जीव हो, त्यसकारण आक्रमण गर्न आउँदा रुख चढ्नु उपयुक्त हुँदैन। अब हातमा लौरो छ भने जोड जोडले भुइँमा वा रुखमा बजार्दै हल्ला गर्नुपर्छ के?
अनि यो चितुवाको आक्रमणमा परिसकेपछि चाहिँ क्यार्नु पर्छ नि बुढो?
अब हाम्रो साथमा लौरो छ भने त जोडले चितुवाको नाकमा हान्ने, चितुवाले पछाडिको पन्जाले पेडतिर पनि चिथोर्न सक्ने हुँदा हातले आफ्नो टाउको र घाँटी जोगाउनु पर्छ, साथै भुइँमा डल्लो पारी खुट्टाले पेटलाई जोगाउने प्रयास गर्ने, मान्छेलाई आक्रमण गरेको थाहा पाउने बित्तिकै यो खबर नजिकको गाउँहरूमा पनि यथाशीघ्र जानकारी गराउने, साथै निकुञ्ज आरक्षी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा पनि तुरन्त खबर गर्नुपर्छ के?
ल ल, अब चितुवा पनि धेरै कुरा सुनियो बुझियो आज अब कामतिर लाउनु पर्छ यसरी बसेर हुँदैन
त्यही त नि गन्थन मन्थन त गरियो के अरे अब काम पनि त गर्न पर्यो नि लौ जाम त नि अब खेततिर यसो अब घाँस दाउरा पनि गर्न पर्यो
बागबारी जानौ बाघ संरक्षणमा सहयोग गरौ
बिरालो प्रजातिको सबैभन्दा ठुलो जनावर पाटे बाघ एक आकर्षक लजालु र शक्तिशाली मांसाहारी जंगली जनावर हो 100 वर्ष अघि करिब 1,00,000 संख्यामा रहेका बाघ हाल नेपाल सहित एसियाका 13 देशमा 5,000 भन्दा कम संख्यामा छन् वासस्थान विनाश चोरी शिकारी तथा बाघको अङ्गहरूको अवैध व्यापार जस्ता कारणले बाघको अस्तित्व संकटमा छ
बाघहरू मान्छेको उपस्थिति कम हुने घना जंगल तथा घाँसे मैदान क्षेत्रमा बस्न रुचाउँछन् तर कहिलेकाही घाइते बुढो वा अशक्त बाघहरू जंगली जनावर शिकार गर्न नसक्दा सजिलै आहारा खोज्दै बस्ती छेउ आउने गाईवस्तु मार्न सक्ने र मान्छेलाई समेत आक्रमण गर्ने गर्छन् जंगल छेउ बस्ने हामीहरूले बाघका आनी बानी बारे जानकारी राखेमा बाघबाट सुरक्षित रहन सकिन्छ बाघ संरक्षणमा सहयोग गर्न सकिन्छ
कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलामा अब प्रस्तुत गर्दैछौ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनसँग स्वदेशकर्मी देवनारायण शाहले संरक्षणमा चितवन राष्ट्रिय निकुञ्जको प्रयास र सफलता विषय कुराकानीको संक्षिप्त अंश
बाघको संरक्षण गर्ने हिसाबले चितवन राष्ट्रिय निकुञ्जले गरिरहेको यतिखेरको कामहरू चाहिँ के छ
खास गरी बाघको संरक्षणको लागि अब अथवा अन्य कुनै पनि वन्यजन्तुको संरक्षणको लागि यसको वन्यजन्तुकोलाई चाहिने फुड कभर वाटर स्पेस यो चारवटा कुराहरूलाई हामीले चाहिँ व्यवस्थापन गरिदिनुपर्ने हुन्छ र बाघ चाहिँ यो चितवन राष्ट्रिय निकुञ्जको चाहिँ हाई प्रिडेटर माथिल्लो चाहिँ इको सिस्टमको माथिल्लो तहको चाहिँ वन्यजन्तु भएको हुनाले बाघको लागि चाहिने आहाराको कुराहरू भए र बाघले खाने आहाराको लागि चाहिने घाँसे मैदानका कुराहरू भए समग्र चाहिँ त्यहाँ हेबिटेटमा हुने चाहिँ पानीका घोलहरूको व्यवस्थापनका कुराहरू भए र त्यो समग्र रूपमा चाहिँ स्पेसको चाहिँ हामीले व्यवस्थापन गर्ने कामहरू गर्छौँ यसले चाहिँ बाघको संरक्षण भइसकेपछि समग्र चाहिँ अन्य जनावरको र चाहिँ समग्र चाहिँ वासस्थानको र समग्र चाहिँ पारिस्थितिक प्रणालीको संरक्षणमा चाहिँ सहयोग पुर्याउने चाहिँ हुन्छ
अहिले चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या कति छ र त्यो चाहिँ निकुञ्जको बाघको यो क्यारिङ क्यापासिटी भन्दा बढी छ कि कम छ
चितवन राष्ट्रिय निकुञ्जमा रिसेन्ट जुन नेसनल टाइगर सर्वे अनुसार 128 बाघहरू यो चितवन राष्ट्रिय निकुञ्ज विचरण गरिरहेको अवस्था छ र यसै विषयमा चितवन राष्ट्रिय निकुञ्ज र यसको चाहिँ छेउछाउ भनौँ न पर्सा राष्ट्रिय निकुञ्ज समेतमा चाहिँ कति बाघहरू रहन सक्छन् भन्ने हिसाबले चाहिँ यसको इकोलोजिकल क्यारिङ क्यापासिटीको अध्ययन भएको थियो यसले चाहिँ यो क्षेत्रमा 175 बाघ रहन सक्ने भन्ने कुरा चाहिँ जुन रिपोर्ट इङ्गित गरेको थियो त्यो अनुसार चाहिँ हामी क्यारिङ क्यापासिटीको छेउछाउसम्म छौँ तैपनि क्यारिङ क्यापासिटी चाहिँ कहिलेकाहीँ रिलेटिभ हुन्छ यदि चाहिँ हेबिटेट राम्रो बनाउन सक्यो भने त्योभन्दा बढी बाघ पनि रहन सक्ने चाहिँ चितवन र यो पर्साको कम्प्लेक्सको चाहिँ क्षमता चाहिँ छ
बाघको संरक्षण गर्दै गर्दाखेरि अहिले बाघ र मानिसको बिचको अथवा समुदायको बिचको असमझदारीको पनि बढिरहेको पक्कै होला के छ यहाँहरूको तथ्याङ्कले कस्तो अवस्था छ भन्छ यो बाघ र मानिसको बिचको द्वन्द्वको अवस्था
बाघले खास गरी यो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा चाहिँ बाघको बाघ र मानवको द्वन्द्वको अवस्था हेर्दाखेरि अब अहिले यो वर्ष यो आर्थिक वर्षमा चाहिँ 4 व्यक्तिहरूको बाघबाट चाहिँ मृत्यु भएको छ योभन्दा 1-2 पहिला अलिक बढी चाहिँ भएको थियो अहिले चाहिँ थोरै मात्र अलि निकै नै मात्र कम भएको देखिन्छ मानव वन्यजन्तु द्वन्द्वको हिसाबले र चाहिँ यस्तो घटना घटिसकेपछि हामीले चाहिँ जुन पीडितको चाहिँ परिवारलाई अब राहतको रूपमा पनि हामीले चाहिँ रकमहरू उपलब्ध गराउँछौँ र चाहिँ घाइतेहरूको लागि त्यही अनुसारको हामीले चाहिँ राहत पनि उपलब्ध गराउँछौँ र पशु क्षतिको पनि राहत चाहिँ उपलब्ध गराइरहेको अवस्था छ
अनि मानव र बाघको बिचको यो द्वन्द्व चाहिँ यहाँले भनेअनुसार घटना पछिल्लो समय कम भएको अवस्था छ भनेर यहाँले जानकारी दिँदै गर्दाखेरि त्यो पीडित परिवारलाई राहत पाउने विधि प्रक्रिया चाहिँ अलिकति झन्झटिलो छ, गाह्रो छ, यो धेरै कारणले धाउनुपर्छ भन्ने खालको गुनासोहरू पनि आउने गर्छ। के हो विधि खास, कसरी पाउँछन् राहत?
राहत चाहिँ हाम्रो वन्यजन्तुबाट हुने क्षतिको राहत सम्बन्धी एउटा निर्देशिका 2080 छ। यो अनुसार चाहिँ अहिले चाहिँ पहिलाको भन्दा चाहिँ धेरै छोटो विधि बनाएको, तर राहत दिने भनिसकेपछि किनभने हामीले चाहिँ नेपाल सरकारको कुनै कार्यालयले दिँदाखेरि थोरै विधिहरू चाहिँ पुर्याउनु पर्ने हुन्छ, किनभने विधि नपुर्याइकन राहत दिँदाखेरि अब कार्यालय नै अप्ठ्यारोमा पर्न सक्ने अवस्थाहरू पनि आउन सक्छन्। त्यो भएको हुनाले थोरै चाहिँ टाइम लाग्ने देखिन्छ। हामीले धेरै नै अब छिटो पहिलाको भन्दा धेरै नै छिटो दिन्छौँ, उहाँहरूको चाहिँ आफ्नै खातामा चाहिँ पैसा जाने गरी चाहिँ व्यवस्था गरिदिएका छौँ। तर त्यही पनि अब एटिएम मेसिनबाट ठ्याक्कै पैसा झिके जस्तो सजिलो चाहिँ हुँदैन, थोरै लाग्छ। अझै पनि हामीले के कसरी सुधार गर्न सकिन्छ राहत दिने प्रक्रियालाई छिटो बनाउन, त्यसमा त हामी चाहिँ त्यसमा हाम्रो सोच चाहिँ छ।
अब चित्तवन राष्ट्र निकुञ्जको बाघसँग जोडिएको फेरिफेरीमा कुरा गर्दाखेरि यसको मध्यवर्ती क्षेत्रहरूमा जुन सामुदायिक वनहरू पनि छ त्यहाँ पनि बाघहरू छन् र पछिल्लो समय बढ्ने क्रममै छन् भन्ने चाहिँ अध्ययनहरूले देखाउँछ। त्यसलाई समेत जोड्दै गर्दा समग्र रणनीतिक हिसाबले अब बाघ र मानवको बिचको द्वन्द्वलाई घटाउँदै बाघलाई संरक्षण गर्ने हाम्रो यो चाहिँ रणनीति हो भन्ने प्लान चाहिँ के छ अहिले चित्तवन राष्ट्र निकुञ्जको?
सबभन्दा पहिला त मैले अघि पनि कुरा गरेँ, सबभन्दा पहिला त हामीले पनि वन्यजन्तुहरूलाई बाघलाई चाहिँ हाम्रै चितवन राष्ट्रिय निकुञ्जको 952 स्क्वायर किलोमिटरको क्षेत्र मा चाहिँ इन्ट्याक्ट राख्न सक्यो भने सबभन्दा राम्रो। त्यसको लागि चाहिँ हेबिटेटहरूको चाहिँ राम्रो व्यवस्थापन गरिदिनु पर्ने हुन्छ र त्यही अनुसारको उनीहरूको लागि चाहिँ प्रेभेस उनीहरूले शिकार गर्ने जनावरहरूको व्यवस्थापन चाहिँ गरिदिनु पर्ने हुन्छ। हुन त हामीसँग चाहिँ चितवन राष्ट्रिय निकुञ्जको प्रेभेस भन्नाले चाहिँ बाघले शिकार गर्ने वन्यजन्तुहरूको अवस्था हेर्दा राम्रो देखिन्छ। प्रति स्क्वायर किलोमिटर 952 प्रति स्क्वायर किलोमिटर चाहिँ 100 प्रेभेस चित्तल, बदेल, जरायो लगायतका चाहिँ वन्यजन्तु रहेको देखिन्छ। तर पनि बाहिर निस्केका बाघहरूको चाहिँ सन्दर्भमा हेर्दाखेरि बुझ्दाखेरि प्राय जसो बिरामी, रोगी, घाइते त्यस्ता खालका वन्यजन्तु बाहिर निस्किएको हुन्छ। यो सन्दर्भमा हामीले चाहिँ सबभन्दा चाहिँ ध्यान दिएर गर्नुपर्ने काम के हो भने यसको चाहिँ ऱ्यापिड मोनिटरिङ गर्नु पऱ्यो। हाम्रो चाहिँ क्विक रेस्पोन्स टिमहरूको चाहिँ यस्तो घटनाहरू यता बाघ यसरी आएको छ है भन्ने बित्तिकै चाहिँ त्यसको हाम्रो क्विक रेस्पोन्स टिम चाहिँ मोबिलाइज भयो भने उहाँहरूले चाहिँ छिटै पत्ता लगाउन सक्नुहुन्छ र त्यो थप चाहिँ मानव र वन्यजन्तु मानव र बाघको चाहिँ द्वन्द्वको घटना हुन नदिन चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ।
जो जनावरहरू मुख्यतः बाघहरू चाहिँ घाइते छन् अथवा बुढो भएर मानवको बस्तीको नजिक आउने अथवा मान्छेसँग चाहिँ बढी इन्ट्याक्ट क्लोज कन्ट्याक्टमा आउने अवस्था हुन्छ, जो नरभक्षी भइसकेको बाघ हुन्छन् त्यसलाई नियन्त्रण गर्ने र त्यसलाई चाहिँ राख्ने व्यवस्थापन गर्ने हिसाबले निकुञ्जको अहिले प्रयास के छ, कसरी व्यवस्था गर्नुभएको छ यहाँहरूले त्यस्तो बाघहरूलाई?
यहाँ चाहिँ बाघहरू बेला बेलामा हामीले समात्न पर्ने अवस्था आएको हुन्छ। खास गरी बाघहरू अब यसको टोटल जनसङ्ख्याको 5% जति चाहिँ अलिकति समस्याग्रस्त हुन सक्ने सम्भावना देखियो, उमेरको कारणले गर्दा विविध कारणले गर्दा पनि समस्याग्रस्त हुने चाहिँ एउटा आँकडाले पनि अध्ययनले पनि देखाएको छ। त्यो अनुसार चाहिँ हामीले चाहिँ बाघहरू चाहिँ निकुञ्ज र मध्यवर्तीको सिमानाहरूमा आइरहेको कतै देखिएको अवस्थामा चाहिँ त्यस त्यो बाघको अवस्था के हो त भनेर हामीले चाहिँ अनुगमन गर्छौँ, क्यामेरा ट्र्यापिङ नै राखेर पनि अनुगमन गर्छौँ। र यदि त्यो बाघ चाहिँ समस्याग्रस्त नै हो, घाइते हो अथवा एकदम बुढो हो भन्ने त्यस्तो देखियो भने हामीले त्यो बाघलाई चाहिँ समातेर हामीले इन्क्लोजरमा चाहिँ राख्नुपर्ने हुन्छ। हामीले चाहिँ इन्क्लोजरमा राख्नुको लागि इन्क्लोजरको पनि व्यवस्था बनाएका छौँ। अझै थप्नुपर्ने आवश्यकता होला, तर चाहिँ हामीसँग चाहिँ अहिलेसम्मको अवस्था चाहिँ पुगेकै छ इन्क्लोजरमा चाहिँ बाघहरूलाई राख्नको लागि। र कतिपय अवस्थामा चाहिँ बाघहरू आफ्नो टेरिटोरी मेन्टेन गर्ने क्रममा चाहिँ अर्को बाघसँग नजिक रहन नसकेर टेरिटोरी बिचमा उनीहरूको विवाह भयो भनौँ न, र चाहिँ त्यहाँबाट चाहिँ अलिक टाढा जानुपर्ने अवस्था भएको बेलामा पनि बाहिर निस्केको देखिन्छ। त्यस्ता बाघहरूलाई पनि अब थप मानव बस्ती क्षेत्रमा आएर चाहिँ क्षतिहरू हुन नदिने तिनीहरू हामीले समात्छौँ। केही समय राखेर चाहिँ हामीले चाहिँ त्यस्ता किसिमका बाघहरू नेचुरल साइटमा नै रिलिज गरिदिन्छ।
अन्तिममा वडेन साहब, बाघ संरक्षणको हिसाबले यो मध्यवर्ती क्षेत्रको समुदाय अथवा यहाँ रहने जो स्थानीयवासीहरूको मुख्यतः समुदायको भूमिका पहल के हुनु पर्ला, निकुञ्जको अपेक्षा चाहिँ के छ?
यो निकुञ्ज भयो मध्यवर्तीको, हामी एकापसको चाहिँ एकदम राम्रो छिमेकी पनि हौ र हामी दुवै पक्ष मिलेर नै बाघ लगायतका वन्यजन्तुहरूको संरक्षण गर्नुपर्ने हुन्छ। मध्यवर्ती क्षेत्रका जनताहरूले हामीलाई चाहिँ बाघ संरक्षणमा दिलो ज्यान दिएर सहयोग नपुर्याएसम्म त हामी एक्लैले मात्रै बाघ चाहिँ संरक्षण गर्न सम्भव रहँदैन। उहाँहरूको सहयोग र चाहिँ उहाँहरूको चाहिँ समन्वय र चाहिँ उहाँहरू चाहिँ वन्यजन्तु संरक्षण अथवा बाघ संरक्षणमा नै जुन सजग हुनुहुन्छ त्यसले गर्दाखेरि चाहिँ पक्कै पनि बाघ संरक्षण सहयोग पुऱ्याएको छ। त्यसमा सचेतीकरण गर्ने उहाँहरूलाई चाहिँ हामीले चाहिँ अवेरनेस गराउने कामहरूले चाहिँ उहाँहरू बाघको संरक्षणप्रति चाहिँ उहाँहरूको चाहिँ थप ध्यान केन्द्र चाहिँ भएको देखिन्छ।
श्रोता मित्र, अब भने हामी रेडियो कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलाको अन्त्यमा आइपुगेका छौँ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र प्रतिक्रियाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, वा स्वदेश एफएम बसन्तपुर माडी चितवन, वा तपाईँले सुनिरहनु भएको रेडियोलाई नै सम्पर्क गर्न सक्नुहुन्छ अथवा 0956 50 10 60 नम्बरमा फोन गरेर समेत जानकारी दिन सक्नुहुन्छ। हवस् त, कार्यक्रम प्रकृतिको अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। आजको श्रृङ्खलाबाट कार्यक्रम उत्पादन युनिटका सम्पूर्ण साथीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु। नमस्ते, जय प्रकृति, जय संरक्षण।